रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर संवादमा यहाँहरू सबैलाई स्वागत छ। फेरि एकपटक म नवराज लम्साल र हिजो मात्रै देशभरि 2120 जना कोरोना संक्रमित थपिएका छन्। यी मध्ये काठमाडौँ जिल्लामा मात्रै 1001 जना रहेका छन् भने ललितपुरमा 109 र भक्तपुरमा 67 जना रहेका छन्। कोरोना संक्रमण तीव्र रूपमा फैलिएकोले काठमाडौँ उपत्यका प्रवेश नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। यो स्वास्थ्य मन्त्रालयको आग्रह हो। अत्यावश्यक काम बाहेक अन्य प्रयोजनका लागि सकेसम्म उपत्यका प्रवेश नगर्न र उपत्यका प्रवेश गर्दा पनि स्वास्थ्य मापदण्ड अप्नाउन आग्रह गरिएको छ। र काठमाडौँ उपत्यकामा तुलनात्मक रूपमा दैनिक जसो संक्रमितको संख्या थपिँदै र बढ्दै गएको पनि छ। लामो लकडाउनपछि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन शुरू भएपछि जनजीवनमा केही सहजता देखिए पनि र यो खुकुलोपनलाई चाहिँ संक्रमणको थपिनाको कारण पनि मानिएको छ। काठमाडौँमा दैनिक बढ्दै गएको संक्रमितको संख्याले पनि यसको पुष्टि गर्छ र यही सन्दर्भलाई पृष्ठभूमिमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सकेसम्म उपत्यकाभित्र प्रवेश नगर्न सर्वसाधारणलाई आग्रह पनि गरेको हो। अब दशैं तिहार जस्ता चाडपर्वहरू नजिक आइरहेका छन्। अब झन चहल पहल बढ्नेछन् र काठमाडौँबाट बाहिर जाने र काठमाडौँ भित्रिनेहरूको संख्यामा पनि उल्लेख्य वृद्धि हुने देखिन्छ। यो दोहोरो जाने आउने क्रमसँगै यातायात सञ्चालनको चाप पनि बढ्नेछ। यसले पनि संक्रमणको झन बढ्छ कि भन्ने स्थितिको चिन्ता पनि छ। आज हामी छलफल गर्छौं यो यातायातको चाप चाहिँ कस्तो छ त, साँच्चै गाडीहरू कति चलेका छन्, मान्छेहरूको आवत जावत कति छ र त्यसको त्यो चापकै कारणले बढेको हो भने त्यसलाई न्यूनीकरण गर्ने उपायहरू के हुन सक्छन्, यो विषयमा आज हामी छलफल गर्छौं। यातायात व्यवस्था विभागका महानिर्देशक इन्जिनियर गगन बहादुर हमाल हामीसँग सम्पर्कमा हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्छौं। हमाल सर,
हजुर,
यहाँलाई रेड नेपालमा हार्दिक स्वागत छ।
धन्यवाद।
अनि अब हिजो पनि स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा प्रवेश अलिक कम होस् भन्ने आशयले सर्वसाधारणलाई आग्रह पनि गरेको छ, मैले ब्याकग्राउण्डमा पनि अलिकति भने। अहिले पछिल्लो दिनमा यो लकडाउन, लामो लकडाउन पछि सवारी साधनहरूको सञ्चालनमा सहजता आएपछि अहिले सवारीको चापको स्थिति चाहिँ कस्तो हो?
विगत लामो करिब करिब 6-7 महिनादेखिको यो COVID-19 प्रभावले गर्दाखेरि समग्र अर्थतन्त्रमा पनि प्रभाव पर्यो र जनजीवनलाई पनि सञ्चालन गर्न गाह्रो भयो भन्ने महसुस गरी स्वास्थ्य सुरक्षाको मापदण्डलाई ध्यानमा राख्दै नेपाल सरकारले असोज 1 गतेबाट लामो र मध्यम दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गर्यो। त्योभन्दा अगाडि करिब 1 महिना अगाडि नै जिल्लाभित्र मात्र सीमित रहने गरी सार्वजनिक यातायातदेखि अन्य चाहिँ निजी यातायात पनि सञ्चालन गर्ने भन्ने निर्णय भइसकेको अवस्था हो। र तपाईँले अहिले जुन चाहिँ सवारीको चापको कुराकानी गर्नुभएको छ र सहरी यातायातमा चाहिँ अहिले पनि जोड बिजोडको प्रणाली लागू छ भने जहाँ बाहिरतिर चाहिँ लामो र मध्यम दूरीमा चाहिँ सञ्चालन हुने सवारी साधन जुन चाहिँ हाम्रो नर्मल अवस्था अथवा अहिले कोभिडको अवस्था भन्दा पनि गत वर्षको चाहिँ ट्रेन्डलाई अहिले हेर्ने भने सवारीको चाप कम पनि कमै छ र जति मान्छेहरू चाहिँ दसैँ र तिहारको बेलामा चाहिँ आफ्नो डेस्टिनेसन अथवा गृह जिल्लातिर घरतिर जानुहुन्थ्यो त्यो एकदमै कम भएको देखिन्छ। अहिले त्यति चाहिँ छैन, चाप चाहिँ कम छ र हामीले चाहिँ के भनिरहेका छौँ भन्दाखेरि चाप कम भए पनि अथवा बढी भए पनि चाहिँ अहिलेको अवस्था भनेको नर्मल अवस्था पनि होइन र नागरिकलाई स्वास्थ्य मन्त्रालयले जुन अनुरोध पनि गरिसकेको अवस्था छ र हामीले अत्यावश्यक काम बाहेक पनि त्यति चाहिँ ननिस्किन भनेर हामीले पनि अनुरोध गरिरहेको अवस्था हो भने अर्को कुरा चाहिँ ट्राभल गर्दाखेरि यातायात गर्दा चाहिँ सार्वजनिक सवारी साधन अथवा अन्य सवारी साधन प्रयोग गर्दाखेरि पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य रूपमा पालना गरेर चाहिँ यात्रा गर्नुहुन्न भनेर हामीले पनि अनुरोध गरिरहेको अवस्था छ।
जस्तो अब यो उल्लेख्य संख्या चाहिँ गत वर्षको तुलनामा दशैं तिहार आगमनको संघारको तुलनामा चाहिँ यसपल्ट कमै छ भन्नुभएको छ, त्यो स्वास्थ्य मापदण्ड अप्नाइएर सुरक्षित हुन खोजेको अवस्थामा सवारी साधनमा कोचाकोच नभएर पनि त्यो कम भयो कि मान्छेमा अलिअलि त्रास भएर अथवा स्वास्थ्य सतर्कता अप्नाएको कारणले कम भयो के रहेछ कारण चाहिँ?
होइन, यसमा चाहिँ अब यो ठ्याक्कै यही नै कारण भनेर चाहिँ भन्न त सकिने अवस्था छैन। पहिलो कुरा त अहिले मान्छे अलिकति सजग पनि छन् जस्तो लाग्छ, चाहिँ यो कोभिडदेखि जुन चाहिँ एउटा त्यसको प्रभाव परेको छ त्यसलाई पनि मध्यनजर गर्दै एउटा त्यतातिर देखिन्छ भने अर्को कुरा चाहिँ धेरै जसो मान्छेहरू चाहिँ अहिले आफ्नो केही समय अगाडिदेखि नै आफ्नो डेस्टिनेसनमा गइसकेको अवस्था छ र अत्यावश्यक काम बाहेक अन्य काममा त्यति ट्राभल गरेको चाहिँ अलिकति कम पनि देखिन्छ जस्तो लाग्छ। र अर्को कुरा चाहिँ विगत 6-7 महिनादेखि लामो समयदेखि चाहिँ हाम्रा चाहिँ सवारी साधनहरू सार्वजनिक सवारी साधनहरू थन्किएर बसेको अवस्था छ। त्यो सवारी साधन पनि मर्मत सम्हार गर्ने पनि एउटा चाहिँ अहिले दृढ भावना त्यो मर्मत सम्हारको चरणमा पनि उहाँहरू हुनुहुन्छ जस्तो लाग्छ। र दोस्रो कुरा भनेको चाहिँ अहिले चाहिँ अन्य गतिविधिहरू जस्तो कि तपाईँको चाहिँ इन्डस्ट्रीको कुराहरू भयो, विद्यालय विश्वविद्यालयको कुराहरू पनि भए, र चाहिँ पर्यटकीय डेस्टिनेसनका कुराहरू जुन जुन ठाउँमा छन् ती अहिले प्रत्यक्ष रूपमा खुला भइसकेको अवस्था पनि छैन, र यी यावत कारणले गर्दाखेरि चाहिँ मान्छेहरूको जुन ट्राभल गर्ने छ त्यो अलिकति कम भएको जस्तो लाग्छ मलाई।
जस्तो यातायात चल्ने कुरासँग त मान्छेहरू घर जाने र फर्किने कुरा मात्रै नभएर अरू जनजीवनका अरू उद्योग धन्दा कल कारखाना अफिसहरू खुल्ने, कामहरू हुने, बजारहरू खुल्ने, बजार जाने, किनमेल गर्ने, यो जनजीवनसँग जोडेका विभिन्न पक्षहरू सबैसँग जोडिन्छ नि सवारी साधन त, होइन? यातायात त यो अब दशैंपछि त अब किनमेलको चहल पहल बढ्ला, व्यापारिक चहल पहलहरू बढ्ला, त्यसतर्फ अलिकति यातायातको चाप अलि धेरै बढ्ने सम्भावना कतिको देखिन्छ?
होइन, अहिले चाहिँ जुन हिसाबले सवारीको चाप देखिरहेको छ पक्कै पनि त्यस्ता गतिविधि बढ्दै जाँदाखेरि सार्वजनिक यातायातमा अथवा चाहिँ तपाईँको निजी यातायातमा त्यसको चाप बढी नै रहन्छ, बढ्ने गर्छ नै। तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि अहिलेको अवस्थामा अलिक पब्लिकले पनि बिस्तारै बुझिसकेको अवस्था पनि छ, पब्लिकलाई हामीले अझै अलिकति सचेतना अपनाउनु पर्ने भन्ने चाहिँ त्यो बाटो पनि हामीले चाहिँ कार्यक्रमहरू अगाडि चलाउनु पर्ने अवस्था देख्छु मैले। र चाहिँ जे गतिविधि गरिरहँदा पनि हामीले अहिले स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ, जुन चाहिँ स्वास्थ्य मन्त्रालयले चाहिँ प्रोटोकलमा एसएमएसका कुराहरू पनि छन्। र सार्वजनिक सवारी साधन प्रयोग गर्दाखेरि विभिन्न निकायले चाहिँ के के चाहिँ आफ्नो दायित्व भूमिका पुरा गर्नुपर्छ भन्ने चाहिँ जुन यातायात व्यवस्था विभागबाट निर्देशिका जारी भएको छ र ती अनिवार्य रूपमा चाहिँ पालना गर्नुपर्ने हुन्छ। र यो पालना गराउने चाहिँ दायित्व सङ्घ प्रदेश र स्थानीय सबैको दायित्व हो, र स्वयं चाहिँ जुन चाहिँ नागरिकले सेवा प्राप्त गर्नुहुन्छ यो चाहिँ यात्रुहरूको पनि प्रमुख दायित्व जस्तो लाग्छ। र चाहिँ अहिले समग्र चाहिँ एउटा एनालाइसिस चाहिँ गरेर नै भन्ने भने समग्र अर्थतन्त्रमा नै यसको चाहिँ प्रभाव परेको देखिन्छ। विगत 6-7 महिनादेखि मान्छेहरूले आफ्नो चाहिँ रोजगारी व्यवसाय गर्न पाएका छैनन्, त्यसो भएको हुनाले गत वर्षको जस्तो त्यो भिडभाड हुने किनमेल गर्ने अलिकति कम होला जस्तो लाग्छ। यदि त्यस्तो भयो भने पनि हामीले समय सरकार निकायले त्यसलाई अलिकति नियन्त्रणमै राखेर अगाडि गर्नुपर्ने जस्तो लाग्छ मलाई।
जस्तो यहाँहरूले निर्देशिका पनि जारी गर्नुभएको छ र यातायात व्यवसायीहरूसँग पनि निरन्तर सम्पर्कमा हुनुहुन्छ भन्ने खालको समाचारहरू पनि छन्, तपाईँहरूको यातायात व्यवसायीहरूसँग चाहिँ कसरी संवाद हुन्छ? उहाँहरूसँग तपाईँहरूले गरेको अपिल अनुरोध के हो? उहाँहरूले भन्ने कुरा के हो? यातायात व्यवसायी र यातायात व्यवस्था विभागका बीचको अन्तर सम्बन्ध चाहिँ कस्तो छ?
होइन, हामी यो लकडाउन सुरु अगाडिदेखि नै हामी निरन्तर बसि पनि रहेका छौँ र बिचमा लकडाउन सुरु हो, त्यसपछि सार्वजनिक यातायातलाई कसरी सञ्चालन गर्ने भन्ने सन्दर्भमा चाहिँ व्यवसायीले विभिन्न चाहिँ आफ्ना चाहिँ धारणाहरू आफ्ना सुझावहरू पनि मन्त्रालय विभाग समक्ष प्रस्तुत पनि गर्नुभयो र त्यसमा चाहिँ हामीले छलफल पनि गऱ्यौँ र केही समय अगाडि तपाईँले देखिसक्नु भएको पनि हो। र यसरी लामो समयसम्म चाहिँ कम्प्लिटली लकडाउन गरेर जान सकिँदैन र चाहिँ हाम्रा सामाजिक आर्थिक गतिविधि पनि सञ्चालन गर्नुपर्छ भन्ने ढङ्गले हामी छलफलै गरेर नै चाहिँ जिल्लाभित्र मात्र सीमित रहने गरी सार्वजनिक यातायात क्याज चाहिँ सवारी साधन सञ्चालनमा ल्याएका हौँ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्ने गरिकन। र त्यसपछि पनि जिल्लाभित्र मात्र सञ्चालन गर्ने सवारी साधन मात्र चलाएर त भएन, त्यसपछि अलिकति लामो दूरीमा पनि मध्यम दूरीमा पनि सवारी साधन सञ्चालन गर्नुपर्ने हुन्छ, समग्र जनजीवनलाई पनि चलायमान बनाउनु पर्ने हुन्छ, आर्थिक गतिविधिलाई पनि चलायमान बनाउनुपर्छ भन्ने ढङ्गले नै व्यवसायीहरूसँग चाहिँ उहाँहरूको सल्लाह सुझावै लिएरै हामी चाहिँ करिब करिब लामो र मध्यम दूरीको चाहिँ सवारी साधन सञ्चालन गऱ्यौँ। र त्यसमा चाहिँ उहाँहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्डमा कुनै पनि कम्प्रोमाइज गर्नु हुँदैन है भन्ने चाहिँ हामीले अनुरोध पनि गरेका छौँ र त्यसको कार्यान्वयनको लागि परिपालनाको लागि सम्बन्धित तपाईँहरूका चाहिँ सदस्य कम्पनीहरूलाई तपाईँहरूले अलिकति निर्देशन दिनुपर्ने हुन्छ, मोनिटरिङ तपाईँहरू तर्फबाट गर्नुपर्ने हुन्छ, हाम्रो निकायबाट गर्नुपर्ने कुरा पनि गरिरहेका छौँ भन्ने ढङ्गले हामी घरिघरि निरन्तर छलफलमै पनि छौँ र चाहिँ त्यो निरन्तर चलि पनि रहेको छ। अस्ति चाहिँ अब एक दुई दिनमा पनि फेरि उहाँहरूसँग हामी बस्नु पनि होला, किनभने यो दसैँ तिहारमा जेनरली इन जेनरल चाहिँ अन्य समयभन्दा थोरै चाहिँ यात्रुहरूको चहल पहल अलिकति बढ्छ, सार्वजनिक यातायातमा यात्रुको चाप थोरै बढ्ने गर्छ, त्यसो भए हुनाले हामीले चाहिँ त्यो सवारी साधनको व्यवस्थापनदेखि लिएर अग्रिम टिकट चाहिँ खोल्दाखेरि नागरिकलाई ढुक्क तरिकाले आफ्नो घरमा जाने एउटा चाहिँ वातावरण सिर्जना होस् भन्ने ढङ्गले हामी उहाँहरूसँग छलफल पनि गर्दैछौँ। र अर्को कुरा चाहिँ विशेष गरी काठमाडौँ उपत्यकाबाट बाहिर जाने चाहिँ यात्रुहरूको हकमा हामीले विभिन्न ठाउँमा चाहिँ हेल्प डेस्क चाहिँ सञ्चालन गर्ने गर्छौँ, करिब करिब 10-12 ठाउँहरूमा, र ती हेल्पडेस्क सञ्चालन गर्नको लागि हामीले ट्राफिक प्रहरीदेखि लिएर यातायात व्यवस्थाकारले र अहिले स्थानीय तहको पनि सहयोग दिनुपर्ने हुन्छ, उहाँहरूसँग बसेर हामी छलफल गर्दैछौँ।
तपाईँले निर्देशिका जारी गर्नु भएको छ, त्यो निर्देशिकाको केही अथवा परिपालना पनि भएको छ पनि भन्नुभयो अहिले, फेरि एकपटक दोहोऱ्याउन तपाईँले जारी गरेको निर्देशिकाका महत्वपूर्ण पक्ष चाहिँ के हुन्?
अब यो विशेष गरी चाहिँ अहिले हामीले त्यही स्वास्थ्य मन्त्रालयले जारी गरेको जुन स्वास्थ्य प्रोटोकल छ त्यसलाई नै ध्यानमा राखेर हामीले निर्देशिका चाहिँ बनाएका छौँ। र विशेष गरी निर्देशिकामा विभिन्न चाहिँ सरकारवाला निकायहरू हुनुहुन्छ, जस्तो कि सबभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ सार्वजनिक सवारी साधन चाहिँ सञ्चालन गर्दा प्रयोग गर्दाखेरि सधैँ भइरहने चाहिँ भनेको चालक र परिचालक नै हो, र उहाँहरू अलिकति बढी जिम्मेवार हुनु पर्यो, उहाँहरू चाहिँ सजग हुनु पर्यो भन्ने चाहिँ पहिलो पाटो छ। उहाँहरूको भूमिका कर्तव्य भनेको आफू पनि मास्क लगाउने, आफू पनि सुरक्षित हुने र यात्रामा चाहिँ सँगै जाने यात्रुहरूलाई पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य पालना गर्न लगाउने, र जसले पालना गर्नु हुँदैन तत्काल त्यो सवारी साधन प्रयोग गर्न नदिने, र चाहिँ नागरिकले गर्यो भने तपाईँलाई खबर समेत गर्न सक्ने भन्ने ढङ्गले उहाँहरूलाई पनि त्यो किसिमको चाहिँ अलिकति जिम्मेवार बनाउन खोजिएको छ। र अर्को कुरा भनेको चाहिँ सार्वजनिक यातायात सञ्चालन गर्ने विभिन्न कम्पनीहरू हुनुहुन्छ र ती कम्पनीहरूलाई आफ्ना चाहिँ कर्मचारीहरूलाई चाहिँ तपाईँको स्वास्थ्य सुरक्षाका सामग्रीहरू उपलब्ध गराउने र भेहिकल चाहिँ जुन सवारी साधन छ त्यसलाई डिसइन्फेक्सन गर्नेदेखि लिएर ती कुराहरू राखिएको छ। त्यस्तै ट्राफिक प्रहरीको अनुगमन गर्नुपर्ने कुराहरूदेखि लिएर यातायात व्यवस्था विभाग र समग्रभन्दा नागरिकले पनि चाहिँ स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्नुपर्ने हुन्छ र नगर्दाखेरि चाहिँ हामीले यातायात व्यवस्था ऐन अनि रोग सङ्क्रमण ऐन अनुसार चाहिँ अथवा स्थानीय प्रशासन अनुसार पनि कारवाही गर्न सकिने भन्ने ढङ्गले अगाडि आएको छ। सँगसँगै अहिले यो चाहिँ यो यातायातको व्यवस्थापन चाहिँ स्थानीय तह र प्रदेश सरकारलाई पनि संविधान अनुसार भएको हुनाले स्थानीय तहभित्रको पनि यातायात व्यवस्थापन चाहिँ स्वास्थ्य सुरक्षा मापदण्डहरू परिपालनामा स्थानीय तहले पनि अनुगमन गर्न सक्ने र आवश्यक विभिन्न ठाउँहरूमा चाहिँ स्थानीय तहले आफ्नो क्षमता अनुसार चाहिँ भेहिकल डिसइन्फेक्सन गर्ने चाहिँ त्यो टनलहरू बनाउन सक्ने अथवा विभिन्न ठाउँ ठाउँमा चाहिँ विभिन्न सेनिटाइजिङ अहिले चाहिँ आइरहेको छ ठाउँहरूमा राख्न सक्ने भन्ने ढङ्गले हामीले चाहिँ त्यो निर्देशिका चाहिँ पनि ल्याएका छौँ र प्रदेशले पनि आफ्नो प्रदेशभित्र अनुगमन गरेर स्वास्थ्य सुरक्षाका मापदण्डहरूलाई कडाइपूर्वक पालना गराउने सन्दर्भमा उहाँहरूलाई पनि यसमा जिम्मेवार बनाइएको छ।
हजुर, एकातर्फ स्थानीय सरकारसँगको सहकार्यको कुरा पनि छ भने अर्कोतर्फ त्यो यातायात व्यवसायीहरूसँगको सम्वादको कुरा पनि रह्यो। यातायात व्यवस्था विभाग अनि यातायात व्यवसायीसँगै यो बीचमा प्रहरी पनि जोडिन्छ, प्रहरीसँगको तपाईँहरूको सहकार्य र सम्वाद यो निर्देशिका लागू गराउनको निम्ति उहाँहरूको सहयोग त्यो पाटो चाहिँ कस्तो छ?
होइन, विशेष गरी तपाईँले एकदमै महत्त्वपूर्ण क्वेसन सोध्नुभयो। यो निर्देशिका पालना गराउनेमा सबैभन्दा महत्त्वपूर्ण भनेको ट्राफिक प्रहरीकै हो, किनभने सडकमा ट्राफिक प्रहरी नै हुन्छ र हामीले यातायात व्यवस्था कार्यालय अथवा चाहिँ यातायात व्यवस्था विभागले गर्ने भनेको अनुगमन चाहिँ छड्के अनुगमन हुन्छ र सबै ठाउँमा हामी पुग्न पनि सक्दैनौँ। त्यसो भए हुनाले ट्राफिक प्रहरीले नै चाहिँ यो निर्देशिकाको कतिको परिपालना भएको छ भन्ने सन्दर्भमा उहाँहरूले हेरि पनि रहनु भएको छ र चाहिँ त्यो निर्देशिका भनेअनुसारका स्वास्थ्य सुरक्षाका मापदण्डहरू परिपालना नगर्नेलाई अथवा चाहिँ सरकारले तोकेको भन्दा बढी भाडा लिनेलाई उहाँले कारवाही पनि गरिरहनु भएको छ। दैनिक रूपमा तपाईँको चाहिँ 40-50 चाहिँ भेहिकल्सहरू कारवाहीको दायरामा पनि आएको अवस्था छ भने, र अर्को कुरा चाहिँ हामीले ट्राफिक प्रहरी बाहेक विभिन्न नाकाहरूमा बस्ने अहिले चाहिँ सशस्त्र प्रहरीका पनि राखिएको छ, नेपाल प्रहरी छ र चाहिँ नेपाली सेनाहरू पनि छ, उहाँहरूलाई पनि हामीले अनुरोध गरेका छौँ अरू विषय चाहिँ सवारीको अन्य विषयको चाहिँ उसमा ट्राफिक प्रहरीले हेर्छ भने अहिले स्वास्थ्य सुरक्षाको अलिकति जटिल विषय भएको हुनाले यी स्वास्थ्य सुरक्षाको मापदण्डहरू परिपालन भएको छ कि छैन भन्ने ढङ्गले तपाईँहरू पनि हेरिदिनुहोस् भन्ने ढङ्गले हामीले अनुरोध गरिएको अवस्था छ।
अब यी सबै हामीले जो छलफल गर्यौं यसमा सचेतना अप्नाउने कुरा पनि गर्यौं, अलिकति यातायात व्यवसायीहरू पनि सचेत भएको, सर्वसाधारण पनि सचेत भएको र त्यति गत वर्षहरूको तुलनाको जस्तो घुइँचो अलि नभएको, बिस्तारै अलिक कम भएको, जनताहरूमा पनि चेतना आएको, यी सकारात्मक खालको कुराहरू गर्यौं। तपाईँ आफै पनि इन्जिनियर हुनुहुन्छ, यातायात व्यवस्था विभागको महानिर्देशक हुनुहुन्छ तर इन्जिनियर महानिर्देशक हो, त्यस हिसाबले तपाईँलाई के लाग्छ यो संक्रमण फैलिनुमा, काठमाडौँ उपत्यकामा संक्रमितहरूको संख्या थपिनुमा यी चहल पहलहरू र लकडाउन पछि सार्वजनिक यातायातहरू खुल्नु चाहिँ कति हदसम्म कारण हो?
होइन, यो त्यस्तो ठ्याक्कै कसको योगदान कति भन्ने कुरा चाहिँ अहिले कुनै प्रतिवेदनमा आइपुगेको त छैन। पक्कै पनि हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि यो कोभिडकै चाहिँ लक्षणलाई अथवा यसको चाहिँ प्याटर्नलाई हेर्ने भने जति बढी हामी सामाजिक चाहिँ गतिविधि जति बढी चलायमान बनायौँ त्यसको यसको संक्रमण दर बढ्ने भन्ने नै देखिन्छ। तर हामीले अलिकति योजनाबद्ध ढङ्गले चाहिँ रेस्ट्रिक्टेड अपरेसन भन्ने हामीले गर्छौँ, त्यो चाहिँ गर्न सक्यो भने अझ बेटर हुन्छ। अब हामीले एकैचोटि सबै किसिमका सेवाहरू चाहिँ खुलाइदियौँ, त्यसको कारणले गर्दाखेरि पनि थोरै अलिकति यो बढेको भन्ने चाहिँ यसो हेर्दाखेरि विभिन्न चाहिँ पत्र पत्रिका अथवा चाहिँ हेर्दाखेरि त्यो देखिन्छ। तर पनि हामी जे गरे पनि हामी के गर्ने भन्दाखेरि चाहिँ प्रत्येक व्यक्ति अथवा प्रत्येक नागरिक नै यो विषयमा चाहिँ सजग रहने हो, सचेत रहने हो, किनभने सरकारले अथवा कुनै पनि निकायले प्रत्येक व्यक्तिको पछाडि लाएर उसको गतिविधि नियन्त्रण र कन्ट्रोल गर्न सक्दैन। त्यसै भन्नाले हामी प्रत्येक नागरिक नै यसमा चाहिँ अनुशासन हुनुपर्छ, स्वयं अनुशासन भएर स्वास्थ्य सुरक्षाका मापदण्डहरू कडाइपूर्वक कारणले नै गरेर आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ। सरकारले नै अहिले कुनै पनि आर्थिक गतिविधि बन्द गर्न बन्द गरेर अथवा चाहिँ सार्वजनिक यातायात बन्द गरेर अन्य व्यापार व्यवसाय बन्द गरेर नै स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन गर्नुपर्छ भन्ने ढङ्गले चाहिँ त्यो अब सम्भव पनि देखिँदैन जस्तो लाग्छ मलाई। त्यसैले प्रत्येक नागरिकलाई मैले यो तपाईँहरूको चाहिँ रेडियोबाट के चाहिँ अनुरोध गर्न चाहन्छु भन्दाखेरि स्वास्थ्य आफ्नै हो, स्वास्थ्य राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ। त्यसो भन्नाले आफू पनि जिम्मेवार बनाऊ र अरूलाई पनि चाहिँ जिम्मेवार नागरिक बनाउन चाहिँ सहयोगको भूमिका खेलौँ भनेर चाहिँ म अनुरोध गर्न चाहन्छु।
जस्तै यी बेला थपौँ गाडी चढेर यात्रुहरू आफ्नो गन्तव्यमा पुग्दा यात्रु मात्रै पुग्दैनन्, यात्रुसँगै रोग पनि पुग्छ।
हजुर,
यस्तो अवस्थामा सतर्कता अप्नाउनु नै सबभन्दा महत्वपूर्ण कुरा हो। अलिकति अलिकति श्रमिकहरूको कुरा गरौँ, यातायात श्रमिकहरूको। यातायात क्षेत्रमा धेरैजना श्रमिकहरू छन्। अघिल्ला केही श्रृङ्खलाहरूमा हामीले यातायात व्यवसायीहरूसँग संवाद गर्दाखेरि 11 लाख जति प्रत्यक्ष र अप्रत्यक्ष रूपमा 45-50 लाख जति मान्छेहरू यो क्षेत्रमा आश्रित छन्, श्रमिकहरू छन् भन्ने गरिन्छ। अब यो यातायात खुल्यो, खुलिसकेपछि ती श्रमिकहरूलाई केही राहत त मिलेको होला। त्यो यातायात व्यवसाय खुल्नु नखुल्नु, लकडाउन हुनु अथवा सँग त्यो श्रमिक प्रत्यक्ष जोडिन्छ पनि, तिनीहरूको जीवन स्थिति, उनीहरूको सहजता असहजतालाई चाहिँ कसरी आकलन गर्नुभएको छ? तपाईँको आफ्नो विश्लेषण चाहिँ के छ?
होइन, पक्कै पनि अब तपाईँले जुन यो डाटा प्रस्तुत गर्नुभयो, हाम्रा चाहिँ सार्वजनिक सवारी साधनको मात्रै कुराकानी गर्ने भने करिब करिब चाहिँ 2,50,000 जति अहिले चालु अवस्थामा होला होइन। र त्यसमा चाहिँ हेर्दाखेरि प्रत्यक्ष चाहिँ हजुरको 10 लाख 8-10 लाख जति हाम्रा चालक सहचालकहरू चाहिँ कनेक्टिङ भएको अवस्था छ। र अहिले पछिल्लो समयमा चाहिँ यो हामीले यो जुन समितिको रूपमा सञ्चालित यातायात कम्पनीहरू थिए र उहाँहरूलाई चाहिँ कम्पनीको रूपमा चाहिँ रूपान्तरण गरिएको अवस्था छ। र कम्पनी अनुसार सञ्चालन गरिसकेपछि कम्पनीका चाहिँ निश्चित शर्तहरू हुन्छन्, आफ्ना कर्मचारीहरूको चाहिँ सुरक्षा गर्नुपर्ने, उहाँहरूलाई नियमित तलब दिनुपर्ने अथवा चाहिँ सामाजिक सुरक्षादेखि लिएर अन्य कुराहरू आउने गर्छन्। मलाई लाग्छ त्यो अनुसार उहाँहरूले गरिरहनु भएको होला। र लामो समय समय यसरी सञ्चालन नगर्दाखेरि पनि दुई तिनवटा चाहिँ देखिन्छ। अहिले करिब करिब चाहिँ मोर देन 60% भन्दा बढी चाहिँ जुन चाहिँ मान्छे चालक हुन्छ, त्यो चालक भएको मान्छेले अलिअलि लोनसोन लिएर चाहिँ गाडी खरिद गरेर त्यसरी चाहिँ सार्वजनिक यातायात सञ्चालन गरेको छ। मोर देन 60% चाहिँ त्यस्तो देखिन्छ। त्यस्ता मान्छेहरू चाहिँ डाइरेक्टली उहाँहरूको आफ्नै लगानी हुन्छ, त्यस्ता मान्छेहरू प्रत्यक्ष प्रभाव परेको चाहिँ देखिन्छ। किनभने 6-7 महिनादेखि बन्द पनि भयो, यता ब्याङ्कको ब्याज दर पनि तिर्न पर्ने, यता त्यही चाहिँ बस चलाएर चाहिँ आफ्नो दैनिक जीवन चलाउनु पर्ने जुन अवस्थाका चाहिँ चालक परिचालक हुन्छ उहाँलाई प्रत्यक्ष पक्कै पनि गाह्रो भएको हो। यही कुरालाई मध्यनजर गर्दै हामीले चाहिँ पहलै गरेर विभाग मन्त्रालयदेखि नै पहल गरेर चाहिँ हामीले केही समय केही रिस्क लिएर पनि सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्छ भन्ने ढङ्गले अगाडि बढिरहेकै अवस्था हो। तर तपाईँले भने जस्तै पक्कै पनि चालक र सहचालकलाई चाहिँ गाह्रो परेको अवस्था छ। र सरकारले अहिले चाहिँ एकद्वार नीति विभिन्न चाहिँ का मन्त्रालय मार्फत भन्दा पनि एकद्वार नीतिबाटै उहाँहरूलाई चाहिँ सहयोग गर्नुपर्छ भन्ने ढङ्गले सबै जिम्मेवार चाहिँ स्थानीय तहलाई बनाइएको छ। र स्थानीय तहमा उहाँहरूले चाहिँ आफ्ना आवश्यक विवरणहरू उपलब्ध गराउनु भयो भने अथवा पक्कै पनि धेरै साथीहरूले पाइ पनि सक्नुभएको होला, अथवा त्यो सँगसँग काम गर्ने जुन सङ्घ सङ्गठनहरू छन् उहाँले पनि सहयोग चाहिँ गरेको भन्ने कुरा चाहिँ हामीसँगै विभागमा मिटिङ हुँदाखेरि नै उहाँले राखिरहेको विषय हो। पक्कै पनि गाह्रो छ, अहिले चाहिँ सबै क्षेत्रका मानिसहरूलाई गाह्रो छ। र यो चाहिँ र अर्को कुरा विशेष गरी उहाँहरूलाई अलिकति हामीले यो मजदुर सङ्गठनका प्रतिनिधिहरूसँग बसेर यो स्वास्थ्य सुरक्षाका मापदण्डहरूलाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ, उहाँहरू मार्फत चाहिँ यात्रुहरूलाई कसरी जिम्मेवार बनाउन सकिन्छ भन्ने ढङ्गमा पनि एउटा जनचेतनामूलक कार्यक्रम अगाडि बढाइरहेछौँ।
हजुर, जस्तो पुरानो विवाद थियो नि, समितिबाट कम्पनीमा जाने कि नजाने, समिति कि कम्पनी भन्ने, त्यो विवाद अब एक हदसम्म टुङ्गिएको हो।
होइन, यो त्यसमा अब कुनै प्रश्नै रहेन, जाने नजाने भन्ने प्रश्न भएन। जहाँ गइसके चाहिँ करिब करिब चाहिँ करिब करिब म 90% भन्दा बढी समितिहरू कम्पनीमा रूपान्तरण भइसके, अब रूपान्तरण नहुनेहरू खारेज भइसके।
हजुर, अब म अन्त अन्तमा छु महानिर्देशकज्यू, अब सुरुकै प्रश्नहरूमा आउँदा, अब थप जिम्मेवारी झन् बढ्नेछ, दशैं तिहार जस्ता चाडपर्वहरू प्रारम्भ हुनेछन्, जानेर नजानेर सम्भव भएर नभएर पनि मान्छेहरू जान्छन्। फेरि यो सामाजिक सम्बन्ध भने कस्तो रहेछ भने, ऊ आफूलाई थाहा छ रोग छ समस्या छ जानुहुन्न भन्ने पनि थाहा छ, तर सामाजिक प्रभावका कारणले दबावका कारणले जानै पर्ने भएर नि दशैंको सन्दर्भमा टिकटाला गर्न जाने, आफन्त भेट्न जाने, गाउँ फर्किने, सहर आउने, यो चाँजो पाँचोका बीच पनि फेरि स्वास्थ्य मापदण्ड अप्नाएरै सवारी साधनहरू चलाउनु पर्नेछ। यस्तो बेला अन्तमा यातायात व्यवस्था विभागको आग्रह चाहिँ के छ?
होइन, विशेष गरी हामीले नागरिकहरूलाई यो समयमा पहिलो कुरा त अघि स्वास्थ्य मन्त्रालयले अनुरोध गरिसकेको छ, त्यसलाई अलिकति चाहिँ थोरै मनन गरौँ, त्यसलाई कार्यान्वयन गरौँ भन्ने चाहिँ म अनुरोध गर्न चाहन्छु। दोस्रो कुरा, जुन आवश्यक छ अत्यावश्यक जानुपर्ने छ भने चाहिँ आफ्नो स्वास्थ्य सुरक्षाका मापदण्डहरू प्रभावकारी रूपमा चाहिँ आफू पनि कार्यान्वयन गरौँ र अरूलाई पनि कार्यान्वयन गरौँ। आफू मात्र कार्यान्वयन गर्ने होइन, सँगसँगै अर्कोले पनि तपाईँको चाहिँ मास्क लगाइरहेको छैन, सेनिटाइजर प्रयोग गरेको छैन, सोसियल डिस्टेन्स मेन्टेन गराएको छैन भने पनि उहाँहरूलाई पनि एउटा जिम्मेवार नागरिकको हिसाबले उहाँहरूलाई पनि त्यो कार्यान्वयन गराउनमा चाहिँ आफ्नो एउटा भूमिका खेलौँ भन्ने भन्न चाहन्छु। र हामीले अहिले चाहिँ विशेष गरी काठमाडौँ उपत्यकाबाट बाहिरिने नागरिककै संख्या चाहिँ अलिकति बढी हुने भएको हुनाले चाहिँ यो सवारीको व्यवस्थापन, अग्रिम टिकट र विभिन्न ठाउँमा चाहिँ नागरिक सहायता कक्षको व्यवस्थापन गर्नतिर पनि लागेका छौँ। त्यहीँबाट पनि हामीले केही उहाँहरूलाई सन्देशमूलक कुराहरू चाहिँ हामीले प्रवाह गर्ने गर्दछौँ। र विशेष गरी सम्पूर्ण नागरिकहरूलाई मैले अहिले स्वास्थ्य नै सबभन्दा महत्त्वपूर्ण कुरा हो र यो कोभिड अनप्रेडिक्टेबल छ र यसमा चाहिँ सबैजना बस्नु र अरूलाई पनि बचाउनु हामी सबैको साझा दायित्व भएको हुनाले यसका चाहिँ जुन प्रोटोकलका कुराहरू छन्, जुन चाहिँ सुरक्षाका स्वास्थ्य सुरक्षा मापदण्डहरू छन्, त्यसलाई अनिवार्य कुनै पनि चाहिँ विषयमा कम्प्रोमाइज नगरिकनै पालना गराउन म चाहिँ गर्नु हुन अनुरोध गर्दछु।
हुन्छ महानिर्देशकज्यू, यहाँलाई धेरै धेरै धन्यवाद। बिहान बिहानै रेडियो नेपाललाई समय दिनुभयो, यो समय र संवादको लागि धन्यवाद।
रेडियो नेपाल तपाईँ लगायत सम्पूर्ण रेडियो नेपाल परिवारलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु र एका बिहानै सम्पूर्ण नागरिकहरूलाई हाम्रो तयारी र यातायात व्यवस्था विभागका गतिविधिको बारेमा पनि जानकारी गराउने जुन अवसर प्रदान गर्नुभयो
हस् धेरै धेरै धन्यवाद। यहाँ हुनुहुन्थ्यो यातायात व्यवस्था विभागका महानिर्देशक इन्जिनियर गोगन बहादुर हमाल, उहाँसँग हामीले संवाद गर्यौं र हिजै मात्रै पनि स्वास्थ्य मन्त्रालयले अत्यावश्यक काम बाहेक उपत्यका प्रवेश नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ र स्वास्थ्य मापदण्ड अप्नाएर मात्रै प्रवेश गर्न पनि अनुरोध गरेको छ र चाडपर्वको शुरूआत सँगसँगै सार्वजनिक सवारीहरूमा हामीले हाम्रो आफ्नो उपस्थिति देखाउँदा एक ठाउँबाट अरू ठाउँमा जाँदा अथवा जानै पर्ने ठाउँमा जाँदा नि स्वास्थ्य मापदण्ड अप्नाएर मात्रै जानु जरुरी छ र नगई नहुने बेलामा मात्रै जाने र सकेसम्म भीड़भाड नगरेर घुइचो नगरेर कतै नगए पनि हुने ठाउँमा नगएर पनि आफू सुरक्षित हुन सकिन्छ। स्वास्थ्य नै पहिलो धन हो, आफू स्वस्थ रह्यो भने मात्रै आफ्नो परिवार आफ्नो आफन्तजन र सबैलाई चाहिँ सहयोग पुर्याउन सकिन्छ भन्ने सिद्धान्तका साथ हामी सबै जहाँ छौं जुन ठाउँमा छौं त्यही ठाउँबाट सुरक्षित रहौं यही आग्रह गरेर आजको बसाईबाट हामी बिदा चाहन्छौं। मेरा प्राविधिक साथी शंकर भण्डारीलाई धेरै धेरै धन्यवाद भनेर म नवराज लम्साल बिदा चाहन्छु। अब केही व्यापारिक विज्ञापन र सन्देशहरू सुन्न सक्नुहुनेछ, त्यसपछि यहाँहरूले सुन्न सक्नुहुनेछ 7 बजेको समाचार। सुन्दै गर्नुहोस् रेडियो नेपाल, नमस्कार।